کی کراچی کے سفر سے واپس تشریف لائے ہیں تو غالباً طبیعت ناساز ہے، اور اس لیے میرے لیے حکم ہوا کہ میں کچھ باتیں آپ کی خدمت میں عرض کر دوں. سب سے پہلی بات جو حضرت ہر دفعہ ارشاد فرماتے ہیں ہر مجلس سے پہلے، وہ یہ کہ ہم اپنی نیت یہ کر لیں کہ اللہ سبحانہ وتعالی اس بیٹھنے کے نتیجے میں ہماری اصلاح فرمائیں گے، کیونکہ جیسی نیت ہوگی اللہ کی طرف سے ویسے ہی فیصلے ہوں گے. ہماری نیت یہ ہو کہ ہماری اصلاح ہو جائے، اور اصلاح کا آغاز یا اصلاح کا اصل محل انسان کا قلب ہے، انسان کا دل ہے. اللہ نے ارشاد فرمایا فَإِنَّهَا لَا تَعْمَلْ أَبْصَارُ، انسان کی آنکھیں اندھی نہیں ہوتی، ولیکن تعمل قلوب التي في الصدور، لیکن انسان کے وہ دل جو انسان کے سینے میں ہے وہ اندھا ہو جاتا ہے. آنکھوں کا اندھا ہونا، نابینا ہونا ہمیں معلوم ہے، اس کو نظر دکھائی نہیں دے رہا، لیکن جس آدمی کا دل اندھا ہو گیا ہے اس کی کیا علامت ہے؟ اس کا دل اندھا ہو گیا ہے تو اس کی کیا علامت ہے؟ اس کی علامت سب سے بنیادی یہ ہے کہ اس کی طبیعت شریعت سے اچاٹ ہو جاتی ہے. حضور میں حدیث میں آیا کہ تم اپنے دل کو تین جگہ پہ تلاش کرو، تین جگہ کے اوپر تم اپنے دل کو ذرا ٹٹول کر اور تلاش کر کے دیکھو. پہلی یہ ہے کہ خلوت میں، تنہائی میں، خلوت کے اندر تنہائی میں کیا خیال آتا ہے اور کیسا دل لگتا ہے؟ دنیا کے خیالوں کا جھمگٹا لگا رہتا ہے یا اللہ کو یاد کرنے کا دل چاہتا ہے؟ تنہائی ہے، کچھ میں اللہ سے مانگ لوں. عند مجالس اہل ذکری، جہاں دین کی بات، نصیحت کی بات ہو، وہاں بیٹھنے کا شوق ہوتا ہے کہ نہیں ہوتا؟ وعند سماع القرآن، قرآن پڑھا جائے تو پھر تمہارا دل لگتا ہے کہ نہیں؟ تین جگہ اللہ کے نبی نے بیان فرمایا، ان تین جگہوں پر اپنے دل کو تلاش کر کے دیکھو. فَإِلَّمْ تَجِدْهُ، اور ان تینوں جگہ کے اوپر اگر تم اپنے دل کو نہ پاؤ، فَاسْأَلِ اللَّهَ أَنْ يَمُنَّكَ بِقَلْبٍ، تو اللہ سے مانگو کہ اللہ تم کو دل عطا کرے. فَإِنَّهُ لَا قَلْبَ لَكَ، کیونکہ تمہارا کوئی دل نہیں ہے. نماز پڑھنی ہے، کون سا مسلمان ایسا ہے جو نہیں جانتا کہ نماز نہیں پڑھنی؟ فضائل اعمال میں ہی واقعہ لکھا ہے، پڑھتے رہتے ہیں. ایک سفر کا تھا، موقع تھا، اس میں ایک جگہ کے اوپر پڑاؤ ڈالا، دشمن کا خطرہ بھی تھا، سنت بھی ہے، پہرے پر مقرر ہوتے تھے. دو صحابہ کرام کی پہرے پر ڈیوٹی لگ گئی تھی کہ تم دونوں پہرہ دو گے، باقی آرام کریں گے، تاکہ جب باقی اٹھیں گے تو یہ کچھ دیر آرام کر لیں گے باری باری سے. ایک صحابی نے کہا کہ تم سو جاؤ، میں دیکھ لیتا ہوں، خطرہ ہوگا تو اٹھا دوں گا. وہ سو گئے. موقع غنی میں جائیں گے، کیا کیا؟ نماز شروع کر دی. نماز شروع کر دی. قریب سے ایک آدمی دشمن گزر رہا تھا، اس نے دیکھا کہ ابھی یہ لوگ ہیں اور ایک آدمی نماز پڑھ رہا ہے، تو وہ قریب آیا، اس نے کہا کہ چلو پہلے ہی کچھ نمٹا دیتا ہوں. تو وہ تیر چلایا، وہ تیر چلایا تو ان کو لگا، تیر لگتا ہے تو کیا ہوتا ہے؟ خوشی ہوتی ہے، ایک کٹ لگ جاتا ہے. خواتین کو عام طور پر پیاز کاٹتے ہوئے کٹ لگتا ہے نا، पूरा घर सर को डाले थी, हाथ कट गया हाथ कट गया हाथ कट गया, ये लेके जल जाते ना कभी कभार तेल कुछ कुकिंग करते हुए, कभी पकोड़े तलते हुए कुछ करते हुए उछलता है, तुझे थोड़ा कैसा कैसा एकदम से होता है, ये लाओ वो लाओ फलाना लाओ, हाथ जल गया हाथ जल गया, तीर है भाई इतना अंदर फूक जाता है। तो नमाज जारी है, नमाज जारी है। उन्होंने आगे देखा एक तीर से कुछ नहीं हुआ, दूसरा तीर से लाया, दूसरा तीर भी लग गया, अब भी नमाज जारी है। अच्छा, इसमें नमाज जारी होने में हमारे नजदीक एक मसला यह है कि खून निकल रहा है और खून निकलने से वजू टूट जाता है। इमाम शाफी के नजदीक खून निकलने से वजू नहीं टूटता, लेकिन खून वैसे नापाक है बिल इत्तेफाक, कपड़ों पे अगर खून लग जाए और कपड़े नापाक हो जाए तो नापाक कपड़ों के अंदर नमाज। अब ये बज़ाहिर ये वो नमाज है जो फिकही पैमाने पे पूरी नहीं उतर रही। अगर फिकही एतबार से इस नमाज का तजरिया किया जाए तो लगेगा कि भाई ये नमाज में कुछ कमी है, दिल क्या कह रहा है। वो तीसरा तीर आगे लगा, उनको लगा यार मैं कहीं शहीद हो जाऊंगा, मेरे साथी को नुकसान होगा, मेरी जिम्मेदारी लगाई थी कि जल्दी से नमाज मुख्तसर करके मुंह सलाम फेरा और साथी को उठाया। उसने जो उठा वो भाग गया बंदा, तो दूसरे आदमी को देखकर उन्होंने देखा साल में तो खून खून हुए वे, तो क्या पूछा कि यार पहले क्यों नहीं उठाया। कहा कि सूरह कहफ शुरू की हुई थी, सूरह कहफ शुरू की हुई थी, बस दिल नहीं चाह रहा था कि सूरह कहफ से पहले पहले सलाम करो। हजरत हमारे अक्सर इरशाद फरमाते हैं कि जब दिल बनता है तो उसका नतीजा ये जाहिर होता है, अलामत है ना। बीमार आदमी की भी अलामतें होती है, सेहतमंद आदमी की भी अलामत है। सेहतमंद दिल की अलामत यह है कि उसके अंदर नमाज का शौक है। सहाबी का वाक़या सुना नहीं मैंने अभी, हज़रत रज़ी अल्लाह तआला घर से निकले परेशान। ये सारे वाक़या वो बता रहा हूं जो आप हज़रात सुनते रहते पढ़ते रहते हैं। क्या कह रहे हैं हज़रत हंज़ला? नाफक हंज़ला, नाफक हंज़ला, नाफक हंज़ला। हंज़ला तो मुनाफिक हो गया, हंज़ला तो मुनाफिक हो गया। अबू बकर मिले, क्या कहते हो? मुनाफिक हूं। अल्लाह, क्यों कहते हो मुनाफिक हूं? मैं हुजूर के पास होता हूं अजीब कैफियत होती है, घर में आते हैं अजीब कैफियत होती है, मैं हुजूर के पास हूं तो कुछ और हूं, मेरा जाहिर कुछ और है, घर में मैं कुछ और हूं, मैं तो मुनाफिक हूं। इसीलिए उन्होंने शायद समझाया ईमान एक ऐसी हकीकत है कि जिसके जाने का खौफ मोमिन को होता है और इसके जाने से बेखौफ मुनाफिक रहता है। ईमान की निशानी यह है कि ईमान वाले को ईमान की फिक्र पड़ी होगी। एक और ताबेई का कौल इमाम बुखारी रहमतुल्लाह अलैह अपनी बुखारी शरीफ में ला रहे हैं, कहते हैं मैं 200 सहाबा से मिला। कितने सहाबा से? 200 सहाबा से मिला और उनमें से हर आदमी अपने आप को मुनाफिक समझता था। एक रात का एक दिन थी, एक वक्त था, रात का सफर था, जनाब रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम वो सफर से आ रहे थे, रात का वक्त था, तो मुनाफिकीन ने 30 मुनाफिकीन ने पहले से मनसूबाबंदी कर रखी थी, प्लानिंग कर रखी थी कि हम हमला करेंगे। 30 मुनाफिकीन ने मौका देख के हमला किया। हज हुज़ैफ़ा रज़ी अल्लाह तआला अन्हु के हाथ में लाठी थी अल्लाह की शान, एक हाथ से तो हुजूर के सवारी को पकड़े रखा, दूसरी सवारी हाथ से लाठियों से मार मार के उनके सवारियों का रुख मोड़ दिया, करीब नहीं आने दिया किसी को हुजूर के। वो भाग गए, ढाटे बांधे हुए थे चेहरों के ऊपर। हुजूर ने 29 के 30 के नाम बताए, इसीलिए हुज़ैफ़ा का नाम क्या पड़ गया? साहेब सिर नबी सल्लल्लाहु अलैहि वसल्लम, हुजूर के राज वाले। हुजूर ने बताया, मना कर दिया, हुज़ैफ़ा बताना नहीं। हजरत उमर रजी अल्लाह तआला अन्हु हजरत हुज़ैफ़ा को कसम देकर पूछा करते, हुज़ैफ़ा तुझे अल्लाह की कसम बता, मेरा नाम तो उसमें नहीं है, حذیفہ تجھے اللہ کی قسم میرا نام تو اس میں نہیں ہے. تو جب ایمان آتا ہے تو ایمان کی فکر بڑھ جاتی ہے. علامت بتا رہا ہوں میں آپ کو, صحت مند دل کی علامت یہ ہوتی ہے, ایمان کی فکر بڑھ جاتی ہے. صحت مند دل کی علامت یہ ہے, ایمان کی فکر بڑھ گئی, اعمال میں طاقت پیدا ہو گئی, ہر عمل کرنا آسان ہو گیا, نگاہوں کا جھکنا آسان ہو گیا. اور اگر خدا نہ خواستہ کوئی بھی ہوا, کوئی خطا بھی ہو گئی, تو جب تک اللہ سے توبہ نہیں کی اس وقت تک چین نہیں آیا. تو ہمارا مقصود بھی یہ ہے کہ اللہ کا شکر, اللہ کا جتنا اللہ تعالیٰ کا شکریہ ادا کرے وہ کم ہے کہ اللہ نے مسلمان گھرانوں میں پیدا کیا. جس اسلام کے لیے جب نو مسلموں کو دیکھتے, ہمارے ساتھی ہیں, ہمارے حضرت سے بیعت بھی ہیں, بھائی عبد الوارث صاحب عیسائی تھے پہلے, اب مسلمان ہو گئے, ان کے والد ابھی تک مسلمان نہیں ہوئے. جب ان لوگوں کو دیکھتے ہیں نا کہ ان لوگوں کے اندر جو ایک پریشانی ہے کہ میرا باپ کہیں ایمان کے بغیر نہ چلا جائے, پھر پتہ چلتا ہے کہ اللہ نے ہم کو کتنی عافیت میں رکھا. اپنے آپ کو رکھیں, خدا نہ خواستہ, خدا نہ خواستہ, خدا نہ خواستہ میرا باپ, میری ماں, میرا بھائی, میری بہن, میری اولاد. سعد بن ابی وقاص کا واقعہ مشہور واقعہ ہے نا, ان کی ماں نے بھوک ہڑتال کر دی, اور ایسی بھوک ہڑتال کی سعد بن ابی وقاص کی والدہ نے کہ مرنے کے قریب ہو گئی. رشتے داروں نے بڑے تانے دیے کہ سعد تم کیسے دین پر آئے ہو کہ تمہاری وجہ سے تیری ماں مرنے لگی ہے. سعد بن ابی وقاص بڑے پریشان, اب ماں کی محبت تو ہر انسان کے دل میں ہے نا. سعد بن ابی وقاص بڑے پریشان ہوئے, کیا کروں, اللہ نے ہمارے کی جان تار مسئلے کو آسان کر دیا, لیکن آپ مجھے بتائیے کہ امتحان ہے کہ نہیں ہے. حضرت ابو عبیدہ جرار رضی اللہ تعالیٰ عنہ کے والد بدر کے میدان میں سامنے آ گئے, پلٹ گئے, دوسری طرف سے لے گئے, پھر دوسری طرف سے ان کے والد صاحب آ گئے, پھر پلٹ گئے, تیسری دفعہ ایسے آئے کہ کفار اور مسلمانوں کے درمیان میں حائل ہو گئے. اب دو راستے تھے, یا تو جہاد چھوڑ کے بیٹھ جائے, جنگ سے پیچھے ہٹ جائے, کیا یہ ہے کہ باپ کو قتل کیا اللہ کے راستے میں, ہمیں اللہ نے اتنی بڑی آزمائش میں نہیں ڈالا. ہمیں ان چیزوں کا احساس نہیں ہوتا کہ ہم لوگ ایک مسلمان گھرانے میں پیدا ہوئے, بہت ساری چیزیں ہم بطور رواج اور عادت کے کر رہے ہیں. جمعے کی نماز پڑھنی ہے کیونکہ والد صاحب بھی جمعے پہ لے کے جایا کرتے تھے بچپن سے, ہمیں تو اسی طریقے ایسے ہی تو ہوتا تھا کہ باقی نماز پڑھے نہ پڑھے جمعے میں مار پڑتی تھی, ڈانٹ پڑتی تھی. تو جمعہ اس لیے پڑھتے ہیں کیونکہ والد صاحب نے جمعے کی عادت ڈالی, اس لیے رواج پڑ گیا. اچھی بات, اللہ کا شکر ہے, الحمد اس پر بھی اللہ کا شکر ہے. ہمارے مولانا یوسف خان صاحب, ابھی ہمارے ایک ادارے کا پروگرام ہوا تھا, ہمارے لاہور کے بڑے عالم ہیں حضرت مولانا یوسف خان صاحب تشریف لائے, ایک واقعہ سنا, مجھے بڑی پیاری لگی بات حضرت کی. حضرت نے کہا کہ ایک صاحب حج کے لیے گئے, چونکہ حج کی ٹریننگ میں آتے رہے تو بیانات میں بیٹھتے رہے, وہ ساری بات سنی کہ بھائی حج کے بعد, حج کے مقبول ہونے کی علامت یہ ہے کہ آدمی کے اندر تبدیلی آنا شروع ہو جائے. وہ صاحب گئے حج کر کے واپس آئے اور آ کے مولانا سے ملے اور کہا کہ رت میرے اندر تو کوئی تبدیلی نہیں آئی. آپ نے کہا تھا حج کرنے تبدیلی آتی, میں نے جیسے آپ نے کہا ویسے حج کیا, اب میرے اندر تو کوئی تبدیلی نہیں ہے. حضرت نے بڑا عجیب جواب دیا. حضرت نے کہا کہ یہ بتاؤ کہ یہ جو سوال تم ابھی کر رہے ہو کہ میرے اندر تبدیلی آئی یا نہیں آئی, کہ پہلے تمہارے اندر یہ فکر پیدا ہوئی تھی؟ اس نے کہا نہیں, اسے پہلے تو کبھی نہیں سوچا, تو تبدیلی تو آئی نہ. یہ تبدیلی تو آئی کہ نہیں آئی, کہ تبدیلی کی فکر لگ گئی, کہ یہ احساس بیدار ہو گیا کہ میرے اندر تبدیلی آئی ہے کہ نہیں آئی ہے. یہ احساس پہلے تھا, کہتے نہیں پہلے تو نہیں تھا, کہتے یہ بھی تو تبدیلی ہے, یہ بھی تو اصلاح ہے. तो अर्ज नहीं कर रहा था कि देखो हमने सफर शुरू किया है लेकिन अभी हम बहुत पीछे हैं, अभी हमने बहुत सारे काम करने, अभी बहुत सारी चीजें सीखनी है हमने दीन की। तो हमारे हजरत जो चीज बात, मैं तो हजरत की बातें दोहरा रहा हूं कि हम तो बताएगा चलो दो हफ्ते के बाद आज हजरत से सुनने का मौका मिलेगा तो जो हजरत की बातें हैं वो दोहरा देते हैं। तो हजरत ये बात के साथ हमारे हैं तो देखो कि इस्लाम इस चीज का नाम है। बार बार हजरत ने, हमने तो कई दफा सुना हजरत से कि देखो करामात का, खर्क आदत वाकयात का होना, इंसान को ख्वाब अच्छे अच्छे आना शुरू हो जाए, कश होना शुरू हो जाए, कुछ नजर बेदारी में कुछ नजर आना शुरू हो जाए, मुराकबे में कुछ नजर आना शुरू हो जाए, इंसान झूमने लगे कोई इधर लुढ़क रहा है कोई उधर लुढ़क रहा है, ये इस्लाह नहीं है। इस्लाह किस चीज का, इस चीज का नाम है कि दिल के अंदर ऐसी नूरानियत आए, ऐसी ताकत आए जो इंसान को शरीयत मुतहरा पर खड़ा कर दे और फिर ऐसा खड़ा करे कि इंसान किसी चीज पर समझौता ना करे, किसी चीज के ऊपर उसको ये ना हो कि मैं हल्की सी चीज पर करूंगा, हल्की सी चीज के ऊपर मैं समझौता करूंगा नहीं। अर्ज में कर रहा था कि ये हमारी मंजिल है और इसीलिए हम आते हैं अपने हजरत के पास बैठते हैं, जिक्र करते हैं। जिक्र क्यों करते हैं, हजरत सोबत बहले दिल किताब है, हजरत कई दफा उससे भी पढ़ाते हैं, उसमें हजरत शाह याकूब जदीदी रहमतुल्लाह अलैह ने एक अजीब बात लिखी। उन्होंने कहा कि अच्छा ये बताओ कि अगर तुम जिद्दा जाने वाली फ्लाइट पर बैठ जाओ, लोग आजकल उम्रे पे जा रहे हैं जिद्दा जाते हैं, टिकट कितना हो जाए 60-70 हजार रुपये, अच्छा खासा महंगा टिकट है, 70 हजार के करीब शायद टिकट है, पता नहीं कितने का। शाह याकूब जदीदी रहमतुल्लाह अलैह कह रहे हैं बताओ तुम अगर बैठोगे जिद्दा की सीट के ऊपर और अगर जहाज जिद्दा एयरपोर्ट पर उतर गया फिर क्या करोगे, बैठे रहोगे सीट के ऊपर, क्या इस सीट की खातिर तो इतने पैसे दिए थे, क्या करोगे, सीट को छोड़ोगे, क्योंकि इस सीट का मकसद क्या था, जिद्दा पहुंचा देना, तो जिद्दा पहुंचा दिया ना इसने, अब आगे हो तब उतरो, उतर के बल्कि हम जहाज जब पहुंचते तो क्या होता है, ऐलान हो रहा था अभी अभी ना उठो, लोग पहले उठ के खड़े हो जाते, हालांकि ऐलान हो रहा था कि यार अभी जब तक जहाज ना रुक जाए अपनी सीटों से ना उठे, लोग पहले खड़े होके छलांग मारने की चक्कर में होता है कि यार सीढ़ी आए तो उतर के अब निकल के भागे यहां से, क्योंकि मकसूद तक पहुंच गया। ये जो हमारा जिक्र है इसका भी मकसूद है, जिक्र कल्बी हम करते हैं और अभी करेंगे इंशाअल्लाह ताला, इस जिक्र कल्बी का भी एक मकसूद है और मकसूद ये है कि हमारा दिल हर वक्त अल्लाह की तरफ मुतवज्जे हो जाए। जब ये एहसास बेदार होगा कि मेरे साथ मेरा अल्लाह है तो बस सारे काम बनना शुरू हो जाएंगे। ये एहसास ही नहीं बन रहा अभी तो ना कि मेरे साथ मेरा अल्लाह, ये एहसास बनना शुरू हो जाए, इसके लिए फिर कसरत जिक्र है, बार बार अल्लाह को याद करना है। जितना ज्यादा अल्लाह को याद करेंगे तो हमारा जिक्र तो बहुत टूटा फूटा है ना, लेकिन फायदा क्या है, अगर आपने एक फटे पुराने कागज पर एप्लीकेशन लिखी है और सदर मुमलिकत को भेजी है और सदर मुमलिकत ने एप्लीकेशन कबूल कर ली, तो आप ये तो नहीं देखेंगे ना कि कागज फटा पुराना था, असल क्या देखेंगे कि एप्लीकेशन सदर से कबूल हो गई है। तो हमारी जिक्र क्या है, ये अल्लाह की बारगाह में एक एप्लीकेशन है, दरख्वास्त है, रुख्सत है, फर्ज करो नहीं अस्कुर, तो मुझे याद करो मैं तुम्हें याद करूंगा, तो हमें कि अल्लाह हमें याद कर ले, तो एप्लीकेशन है अल्लाह की बारगाह में, दरख्वास्त है अल्लाह की, तो अल्लाह ताला की तरफ से नूरानियत आ जाएगी, उसे हमारे काम बनना शुरू होंगे। इस नियत के साथ कि हमारी इस्लाह हो जाए, थोड़ा सा अल्लाह को याद कर लेते हैं। तो मैंने चंद बातें इसलिए आज की हजरत के दरस हुकुम आ गया था, थोड़ा सा इंशाल्लाह ताला अल्लाह को याद कर लेते हैं, जिक्र कर लेते हैं, फिर दुआ कर लेंगे इंशाल्लाह ताला। तो तरीकाकार हरदम बताया जाता है, वक्ती जरूरत के लिए है, आंखों को बंद करके अपने दिल की तरफ तवज्जो दें और ये तवज्जो दें कि दिल पर लफ्ज अल्लाह लिखा हुआ है, दिल पर लफ्ज अल्लाह लिखा, किसी भी रंग में, सुर्ख सफेद سنہرا، کسی بھی رنگ کے اندر جو زیادہ لگے اس کے اندر تصور کریں کہ میرے دل پر لفظ اللہ لکھا ہوا ہے، اور دل اللہ کی محبت سے سرشار ہو کے اپنے اللہ کو پکار رہا ہے، اور اللہ تعالیٰ بھی اپنی رحمتوں کو نازل کر رہے ہیں، نورانیت دل کے اندر آ رہی ہے، دل اور زیادہ اللہ کو پکار رہا ہے. تو اس تصور کے ساتھ تھوڑی دیر ابھی اللہ کو یاد کرتے ہیں کہ دل اللہ کو پکار رہے، اللہ 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 اللہ. تھوڑی دیر اس کا مراقبہ کرنے پہ دعا کرتے ہیں انشاءاللہ.
اللهم صل على محمد وعلى آل محمد
كما صليت على إبراهيم اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم حبب إلينا الإيمان وزينه في قلوبنا وكره إلينا الكفر والفسوق والعصيان واجعلنا من الراشدين واجعلنا من الراشدين واجعلنا من الراشدين يا الله ہماری حضرت کو بھی صحت کی کاملہ نصیب فرما، ہر قسم کی عافیت نصیب فرما، اللہ صحت و تندرستی نصیب فرما، جتنے لوگ بیمار ہیں دعاؤں کے لیے کہہ رہے ہیں یا کہتے رہتے ہیں یا ہم سے امید رکھتے ہیں، یا اللہ ان کو بھی صحت کی کاملہ عطا فرما، یا اللہ جو لوگ پریشان ہیں پریشانیوں میں گرفتار ہیں خاص طور پر یا اللہ ہمارے کچھ ساتھی کچھ احباب شدید مالی مشکلات کا شکار ہیں، یا اللہ ان کی مالی مشکلات کو دور فرما دے، یا اللہ ان کو آسودگی عطا فرما دے، یا اللہ ان کو اپنے فضل سے غنی فرما دے، یا اللہ ہر قسم کی محتاجی کو دور فرما دے، یا اللہ ہمارے دلوں کو بھی صحت مند بنا دے، ہمارے دلوں کو بھی تندرست و توانا بنا دے، یا اللہ ہر قسم کی مہلک اور خطرناک بیماریوں سے یا اللہ ہماری حفاظت فرما، یا اللہ ہمارے دلوں کو حسد سے پاک فرما، ہمارے دلوں کو تکبر سے پاک فرما، ہمارے دلوں کو یا اللہ ہر قسم کے منفی جذبات سے پاک فرما، ریاکاری سے، نمائش سے، دکھلاوے سے، یا اللہ انتقام سے، کینے سے، ہر قسم کے یا اللہ منفی جذبات سے دلوں کو پاک فرما دے، یا اللہ اپنا قرب نصیب فرما، اپنا تعلق نصیب فرما، یا اللہ مرنے سے پہلے ہم سب کی کامل اصلاح فرما دو، آمین یا رب العالمین. اللهم انا نسألك من خير ما سألك من عبدك ونبيك محمد صلى الله عليه وسلم، وانا اعوذ بك من شر ما استعاذ من عبدك ونبيك محمد صلى الله عليه وسلم، انت المستعان وليك البلاغ، لا حول ولا قوة الا بالله العلي العظيم، آمين يا رب العالمين. صلى الله تعالى على خير خلقه محمد وآله وصحبه اجمعين برحمتك ارحم الراحمين.